नमस्कार मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका आवृत्ति 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.ensec.org.np र www.enseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेकद्वारा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउन पहल कार्यक्रम अन्तर्गत स्थलगत भ्रमणमा आधारित रहेर तनहुँ जिल्लाको भानु नगरपालिका र तनहुँ जिल्लामा एनसेकद्वारा सञ्चालित कार्यक्रमहरूको स्थलगत अनुगमनमा भएका छलफलहरूको बारेमा प्रस्तुत गर्दैछौ। सामाजिक विकास मन्त्रालयका प्रशासनिक अधिकृत युवराज अर्याल, राष्ट्रिय मानवाधिकार आयोगका प्रमुख चन्द्रकान्त छापागाई, पत्रकार तथा मानवाधिकार समूहका संयोजक श्यामनाथ कुँवर, पत्रकार प्रतीक्षा काफ्लेसँग गरिएको कुराकानी लगायत बाढीका कारणले भएका समस्याहरूको बारेमा सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बराल, COVID-19 असरको बारेमा तनहुँ जिल्ला अस्पतालका डाक्टर सुनिल पौडेलसँग गरिएको कुराकानी तथा छलफल यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ। पुरै समय सुनेर हामीलाई साथ दिनुहोला।
मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
हामी सबैले कुरा बुझेर मास्क मात्रै लगाउँ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेकद्वारा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउन पहल कार्यक्रम अन्तर्गत स्थलगत भ्रमणमा आधारित रहेर तनहुँ जिल्लाको भानु नगरपालिका र तनहुँ जिल्लामा एनसेकद्वारा सञ्चालित कार्यक्रमहरूको स्थलगत अनुगमनमा भएका छलफलहरूको बारेमा कार्यक्रम प्रस्तुत गर्दैछौ। सामाजिक विकास मन्त्रालयका प्रशासनिक अधिकृत युवराज अर्यालसँग गरिएको कुराकानी।
नगरपालिका र गाउँपालिकामा मानव अधिकार समूहहरू निर्माण गरेको रहेछ, त्यहाँका जनताको प्रत्यक्ष सहभागितामा।
राष्ट्रिय मानवाधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाई, पत्रकार तथा मानवाधिकार समूहका संयोजक श्यामनाथ कुँवर, पत्रकार प्रतीक्षा काफ्लेसँग गरिएको कुराकानी, बाढीका कारणले भएका समस्याहरूको बारेमा सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बराल, साथै COVID-19 असरको बारेमा तनहुँ जिल्ला अस्पतालका डाक्टर सुनिल पौडेलसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। कार्यक्रममा अब अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेकद्वारा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउन पहल कार्यक्रम अन्तर्गत स्थलगत भ्रमणमा आधारित रहेर तनहुँको भानु नगरपालिकामा र तनहुँ जिल्लामा एनसेकद्वारा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमनमा भएका छलफलको बारेमा प्रस्तुत गर्दैछौ। छलफलको क्रममा सामाजिक विकास मन्त्रालयका प्रशासनिक अधिकृत युवराज अर्यालसँगको कुराकानी, राष्ट्रिय मानवाधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाईसँगको कुराकानी, पत्रकार तथा मानवाधिकार समूहका संयोजक श्यामनाथ कुँवरसँग गरिएको कुराकानी, पत्रकार प्रतीक्षा काफ्ले, बाढीका कारणले भएका समस्याका बारेमा सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बरालसँग गरिएको कुराकानी, साथै COVID-19 असरको बारेमा तनहुँ जिल्ला अस्पतालका डाक्टर सुनिल पौडेलसँग गरिएको कुराकानी अबको क्रममा सुनाऊ।
कार्यक्रमको लागि सामाजिक विकास मन्त्रालयका प्रशासनिक अधिकृत युवराज अर्यालजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। अर्याल सर नमस्ते।
नमस्कार सर। नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर।
सामाजिक विकास मन्त्रालयले यति बेला आफ्नो गतिविधि कसरी सञ्चालन गरिरहेको होला?
आर्थिक वर्षको हामी करिब अन्त्यमा छौँ सर। जबसम्म सामाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षा, सामाजिक विकास सहितका क्षेत्रहरू हेर्थ्यो, त्यो बेला हाम्रो अलिकति गाह्रो भएको थियो सर। अहिले साविक सामाजिक विकास मन्त्रालय फुटेर 3 मन्त्रालय, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा शिक्षा मन्त्रालय भइसकेपछि अहिले विशेष गरेर सामाजिक विकास मन्त्रालयले कोरोनाको काममा ध्यान दिनु परेको छैन, त्यो विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हेरिरहेको छ सर। है, अहिले चाहिँ हामी विशेष गरेर शिक्षा र सामाजिक विकासको क्षेत्रहरूमा काम गरिरहेका छौँ। करिब आर्थिक वर्षको अन्तिममा आइरहेको बेला कार्यक्रमहरू अन्तिम रूपमा भइरहेका छन् र जति हाम्रो टार्गेटमा कार्यक्रमहरू सेवाहरू जे जति थिए ती सबै गर्न सकेको अवस्था छैन।
विभिन्न सवालहरूमा सामाजिक संस्थाहरूले पनि आफ्ना कार्यक्रम सञ्चालन गरिरहेका छन्, जस्तो एनसिकले पनि केही जिल्लामा गरेको छ, यहाँले पनि टोलीमा गएर अनुगमन पनि गर्नुभयो तनहुँमा भानु नगरपालिकामा, के रहेछ सशक्ति कस्तो रहेछ त्यहाँ गरिएको काम चाहिँ?
यस्तो रहेछ सर, विशेष गरेर अहिले इन्सेकले तनहुँ जिल्लाको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा शिक्षा स्वास्थ्य खाद्य र आवासको सम्बन्धमा आफ्ना क्रियाकलापहरू अगाडि बढाएको रहेछ। नगरपालिका र गाउँपालिकामा मानव अधिकार समूहहरू निर्माण गरेको रहेछ त्यहाँका जनताको प्रत्यक्ष सहभागितामा, र मानव अधिकार समूहले त्यो गाउँपालिका र त्यो नगरपालिकाभित्रका शिक्षा स्वास्थ्य खाद्यान्न र आवास सम्बन्धित के कस्ता इस्युहरू छन् उनीहरूले इस्यु उठाउँदो रहेछन्, र त्यो इस्युहरू लिएर एउटा माग पत्र भन्नुहोस् या दावी पत्रको रूपमा गाउँपालिका र नगरपालिका समक्ष प्रस्तुत गर्दा रहेछन्, र त्यसको आधारमा गाउँपालिका र नगरपालिकाले आफ्ना पोलिसीहरू बनाउने काम गर्दो रहेछ, र त्यो बनाएको पोलिसीलाई इम्प्लिमेन्ट गर्ने गरेको पाइयो सर।
भनेपछि यसले चाहिँ जागरण ल्याएको कार्यान्वयनमा लैजानका लागि राम्रै गरे जस्तो लाग्छ होला।
पक्कै पनि त्यहाँ सहभागी मानव अधिकार समूहका सहभागी नगरपालिकाको प्रमुख र उपप्रमुख के अधिकृतहरूबाट के कुरा थाहा पाइयो भने, जब इन्सेकले त्यहाँ मानव अधिकार समूह गठन गरिसकेपछि उनीहरूले त्यो मागपत्र दावीहरू प्रस्तुत गरेपछि ती मागपत्रहरूलाई सम्बोधन गर्नको लागि अलिकति जागरूकता देखाएको र उनीहरूलाई घजघजाएको पाइयो सर।
यी यस्ता क्रियाकलापहरू सकारात्मक ढङ्गले अगाडि बढिरहँदाखेरि मन्त्रालयलाई केही भएको जस्तो अनुभव प्राप्त हुन्छ होला होइन सर?
अवश्य पनि सर, हाम्रो मन्त्रालयले विशेष गरेर शिक्षा र सामाजिक विकासको क्षेत्रमा काम गर्ने भएको हुनाले जुन इन्सेकले त्यो विषयमा शिक्षा स्वास्थ्य खाद्य र आवासको विषयमा अलिकति अगाडि बढाइसकेको क्रियाकलापहरू अगाडि बढाउँदाखेरि हामीले गर्ने क्रियाकलापहरूमा उहाँहरूले सहयोग पुऱ्याएकै जस्तो अनुभव भयो सर।
यी सामाजिक संघ संस्थाहरूलाई इन्सेकलाई अझै आगामी दिनमा अगाडि बढ्नका लागि मन्त्रालयको तर्फबाट के सुझाव दिन चाहनुहुन्छ?
उहाँले अहिलेसम्म गरिरहेको कुराहरू लगभग हामीले हेर्दा केही राम्रै जस्तो लाग्यो सर होइन, र जुन मानव अधिकार समूहका मानिसहरूले केही इस्युहरू उठाउनु भएको थियो, जस्तै मानव अधिकार समूहमा प्रहरी प्रशासनको पनि भूमिका हुन पर्यो, उहाँहरूलाई नै सदस्यको रूपमा राख्नु पर्यो भन्ने खालको कुराहरू गर्नुभएको थियो, त्यो कुरा इन्सेकले अलिकति सम्बोधन गर्नपर्छ कि जस्तो लाग्यो मलाई होइन सर। आर्थिक वर्षको अन्तिम भएर पनि होला बाढी पहिरोको कारणले जुन अनुगमन जे तरिकाले सोचेका थियौँ त्यो अनुगमन त्यो तरिकाले गर्न सकेनौँ, र यसको सट्टा अलिकति स्विटेबल टाइम पारेर यो अनुगमनका कामहरूदेखि लिएर अरू कामहरू स्विटेबल समयमा गरिदिन सकेको भए अझै प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ सर।
यति बेला हामीसँग कार्यक्रमको लागि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर, धन्यवाद।
कोरोनाको कहरको बेला त्यसै गरी बर्खा यामको बेलामा मानवाधिकार आयोगले आफ्ना काम कारवाहीहरू कसरी अगाडि बढाइरहेको छ?
कोरोना कहरको जुन यो दोस्रो लहर यो अवस्थामा राष्ट्रिय मानवाधिकार आयोगले जब सरकारबाट एउटा निषेधाज्ञा चाहिँ लागू भयो, निषेधाज्ञा लागू भइसके पश्चात दलगत रूपमै अनुगमनको कार्यहरूलाई अगाडि बढाउन नसकेको भए तापनि अब जुन यो सूचना प्रविधिहरू छ, सूचना प्रविधिको प्रयोग गरेर विभिन्न ठाउँहरूमा विभिन्न जिल्लाहरूमा समग्र यो कोरोना कहरको अवस्था के छ भन्ने सन्दर्भमा चाहिँ मानव अधिकार सँग सम्बद्ध विभिन्न गैर सरकारी संघ संस्थाका साथीहरू र साथमा सरकारी कार्यालयका सरकारवाला संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूसँग सूचनाहरू चाहिँ संकलन गर्ने र सम्बन्धित सरकारवाला संस्था निकायको चाहिँ एउटा ध्यान आकर्षण गराउने, त्यसलाई सम्बोधन गर्ने, कति ठाउँहरूमा समस्याको रूपमा आएको अवस्थाहरू छ त्यस्तो कुराहरूलाई चाहिँ सम्बोधन गर्ने हिसाबमा चाहिँ एउटा ध्यान आकर्षण गराउने कामहरू गरिरहेको अवस्था थियो भने अहिले अलिकति पछिल्लो दिनमा अब लगभग भनौँ यो जेठको अन्तिमबाट चाहिँ मुभमेन्टको स्थलगत रूपमा चाहिँ मुभमेन्ट हुने अलिकति सहज खालको स्थिति भइसके पछाडि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत रूपमै पनि केही जिल्लाहरूमा गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत लगायतका जिल्लाहरूमा स्थलगत रूपमा चाहिँ यसलाई अनुगमन गर्ने कामहरू पनि गरेको अवस्था चाहिँ छ।
विभिन्न संघ संस्थाहरूले गरेका कामहरूको पनि वाच गरिरहनु भएको छ। यसै सन्दर्भमा तपाईँ तनहुँमा पनि पुग्नुभयो, त्यहाँ इन्सेकले आफ्ना कार्यक्रम पनि सञ्चालन गरेको छ। इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्ने कार्यक्रम, जिम्मेवार निकायलाई जवाबदेही बनाउने जुन कार्यक्रम छ, स्थलगत भ्रमणमा त्यहाँ हेर्दाखेरि त्यो प्रभावकारिता कस्तो रहेछ?
वास्तवमा इन्सेकद्वारा सञ्चालित एउटा कार्यक्रम रहेछ यो तनहुँ जिल्ला भानु नगरपालिकाको, उसलाई हामीले सिन्सेकद्वारा सञ्चालित कार्यक्रमलाई हामीले अनुगमन कोषलाई हेर्दाखेरि चाहिँ त्यहाँ यो कार्यक्रम बढी प्रभावकारी भएको अवस्था चाहिँ देखियो। त्यहाँ हामीले महानगरपालिकाका नगर प्रमुख भनौँ प्रमुख उपप्रमुख जी हो त्यसपछि प्रमुख प्रशासकीय अधिकारी लगायत अब त्यहाँ सरकारवाला अन्य त्यो क्षेत्रमा राम्रो खालको चाहिँ प्रभाव पारेको र स्थानीय सरकारलाई सरकारवाला अन्य निकायहरूलाई विशेष गरिकन अझ यो शिक्षा स्वास्थ्य खाद्य र आवाससँग सम्बन्धित विषयहरूमा चाहिँ बढी मात्रामा चाहिँ यो आफ्ना नागरिकहरूको इच्छुहरूलाई चाहिँ उजागर गरेको अवस्था चाहिँ देखियो र ती इच्छुहरूलाई उजागर गरिसके पश्चात स्थानीय सरकारले चाहिँ त्यसलाई सम्बोधन गर्नको लागि प्रयास गरेको प्रयास रहेको कति विषयहरूलाई सम्बोधन गरिसकेको अवस्था चाहिँ देखियो भानु नगरपालिकाको।
भनेपछि जनस्तरका माग दाबीहरू जो नैसर्गिक अधिकारहरूलाई उनीहरूका नीतिहरूमा त्यसै गरी बजेटमा पारेका कुराहरू सुन्न पाउँदा अलिकति खुसी त लाग्यो होला। यसलाई कार्यान्वयनमा लैजान पनि उत्तिकै खाँचो भयो नि उसो भए होइन?
जरुर रूपले कार्यान्वयनमा लैजान खाँचो रहन्छ र अब कति कुराहरू चाहिँ ती उजागर भएका विषयहरूलाई तत्काल कार्यान्वयन गर्न सकिने विषयहरूलाई तत्काल कार्यान्वयनको पक्षमा तहमा लगेको अवस्था पनि देखियो र कति लग्न नसकिरहेका कुराहरूलाई लग्ने हिसाबमा चाहिँ एउटा प्रतिबद्ध नगर सरकार प्रमुख उपप्रमुख एवं त्यहाँका प्रमुख प्रशासकीय अधिकारी ज्यूबाट प्रतिबद्धता पनि जाहेर भएको अवस्थाहरू चाहिँ थियो। जस्तै अब मानव अधिकार मैत्री नगर निर्माण गर्नको निमित्त मानव अधिकार मैत्री नीति र कानुनहरू निर्माण गर्नको निमित्त शिक्षा स्वास्थ्य जनताका जुनै आर्थिक सामाजिक सांस्कृतिक अधिकारभित्र पर्ने विषयहरू शिक्षा स्वास्थ्य अनि त्यसपछि गएर आवास र खाद्य अधिकारका विषयहरूलाई सम्बोधन गर्ने सामर्थ्यसँग ती विषयहरूलाई सम्बोधन गर्नको निमित्त आवश्यक नीति र नियमहरू नीति निर्माणहरू गर्ने सन्दर्भमा र त्यसलाई कार्यान्वयनको तहमा लैजाने सन्दर्भमा चाहिँ उहाँहरूले प्रतिबद्धता जाहेर गर्नुभएको अवस्था पनि देखियो पाइयो।
अब अझै अगाडि बढ्नका लागि र आगामी दिनमा दिनुपर्ने त्यस्ता सुझावहरू केही छन् तपाईँका?
जरुर रूपले जुन इन्सिकले जुन एउटा कार्यक्रम एउटा जुन प्रोग्राम लन्च गरेको थियो भानु नगरपालिकामा त्यस्तै गरिकन विकट ठाउँहरू अझ त्यस्तो नगरपालिका र साथमा अझ चाहिँ गाउँपालिकाहरू विकट ठाउँका गाउँपालिकाहरूलाई पनि अझ फोकस गरेर चाहिँ यस्ता खालका कार्यक्रमहरू लग्न सक्यो भने अझ गाउँका दूर दराजमा रहेका आम नागरिकहरूको शिक्षा स्वास्थ्य खाद्य र आवासका अधिकारहरूलाई प्रत्यावर्तित गराउने अथवा त्यसको चाहिँ त्यसलाई कार्यान्वयनको तहमा लैजाने सन्दर्भमा नागरिकका मानव अधिकारहरूलाई सम्बोधन गर्ने सवालमा चाहिँ थप टेवा पुग्न सक्ने भएको देखिएको पाइएको हुँदा चाहिँ इन्सिकले चाहिँ यदि सक्छ भने सम्भावना रहन्छ भने हुन त अब त्यो ओर प्लानमा त्यहाँ बजेटिङ उसका कुराहरू पनि चाहिँ के अरे रहन्छन् जनशक्तिका कुराहरू रहन्छन् ती विषयवस्तुहरूलाई सम्बोधन गर्न सकिने अवस्था हो भनेदेखि अझ चाहिँ त्यस्तो खालको कार्यक्रमहरूलाई अझ गाउँका दूर दराजमा चाहिँ गाउँपालिका स्तरमा चाहिँ लगेर चाहिँ अझ चाहिँ कार्यक्रमहरू अझ यसलाई चाहिँ बढोत्तरी गराउन सक्यो भने अझ राम्रो हुन्छ भन्ने चाहिँ मलाई लाग्छ र म त्यो सल्लाह दिन चाहन्छु।
यति बेला हामीसँग कार्यक्रमको लागि पत्रकार श्यामनाथ कुँवरजी हुनुहुन्छ, उहाँ मानव अधिकार समूहका संयोजक पनि हुनुहुन्छ। कुँवरजी नमस्ते।
नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यहाँहरूले भर्खरै तनहुँको भ्रमण पनि गरेर आउनुभयो, त्यहाँ अनुगमन गर्नुभयो, के पाउनुभयो सर? इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउने यो पहल कार्यक्रम छ नि, जुन कार्यक्रमको प्रभावकारिता के देखियो?
विशेष गरेर हामीले तनहुँको भानु नगरपालिकामा यो शिक्षा स्वास्थ्य खाद्य अधिकार र आवासको अधिकारको विषयमा कार्यक्रम अनुगमन गर्यौं। त्यहाँ मुख्य गरेर मानव अधिकार समूहले स्थानीय समुदायलाई संविधानको मौलिक हकले व्यवस्था गरेका शिक्षा स्वास्थ्य खाद्य अधिकार र आवासको अधिकारको बारेमा सचेतनामूलक कार्यक्रम गरेको रहेछ र स्थानीय समुदायहरू नगरपालिकासम्म पुगेर आफ्नो माग दाबी गर्न सक्षम भएका हामीले पायौँ। स्थानीय समुदायमा यो अधिकारका कुरा त भए होइन, तर समुदायलाई पनि अब कस्तो यिनको दिवितो पालनसम्म पनि यस्ता कार्यक्रममा जोड्न पाए राम्रो हुन्थ्यो भन्ने खालको स्थानीय समुदायको कुरा आयो भने जस्तो जिम्मेवार जवाबदेही निकाय नगरपालिकाको कुरा के छ भने अब अहिलेको पछिल्लो सन्दर्भमा नगरपालिकाले नीति तथा कार्यक्रमहरू बनाउँदाखेरि ती अधिकारलाई प्राथमिकतापूर्वक राखेको छ र मानव अधिकार समूहले पनि ती अधिकारलाई आफ्नो माग पत्रमा स्थानीय सरकारसम्म राखेको छ र अहिले पछिल्लो क्रममा COVID-19 को कारणले एउटा पनि अस्पताल नभएको भानु नगरपालिकामा अहिले दुईटा अस्पतालहरू एउटा कोभिड अस्पताल अर्को ट्रमा सेन्टर भनेर दुईटा अस्पतालहरूको सञ्चालन व्यवस्थापन नगरपालिका आफैले गरेको छ। नगरपालिकाले यी क्षेत्रलाई अलिकता प्राथमिकतामा राखेको र कतिपय स्थानीय समुदाय र मानव अधिकार समूहबाट आएका कुराहरू पनि नगरपालिका पुग्न नसकेको ठाउँमा जनताका सवालहरू समेत नगरपालिकासम्म आयो भन्ने खालको उहाँहरूको प्रतिक्रिया छ। समुदायमा अलिकता सशक्तिकरण भएको हामीले पाइयो त्यहाँ। स्थानीय सरकारले छिट्टै नगरसभा गर्ने र नीति तथा कार्यक्रम मार्फत स्थानीय समुदायका कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र अर्को कुरो जनतामा जाँदाखेरि अथवा मानवाधिकारका क्षेत्रका संघ संस्थाहरूले अधिकारका कुराहरू जनस्तरमा पुर्याउँदाखेरि सबै कर्तव्यलाई पनि लैजान सके राम्रो हुन्छ भन्ने खालको जिम्मेवार निकायको सुझाव आयो र चेकले स्थानीय समुदायलाई शिक्षा स्वास्थ्य र खाद्य अधिकार र आवासको अधिकारको क्षेत्रमा उल्लेखनीय राम्रो काम गरेको छ र यो कार्यक्रमलाई निरन्तरता दिन पर्ने कुरामा उहाँहरूले विशेष रूपमा जोड दिनुभएको छ र शिक्षाको कुरा गर्दाखेरि अहिले कोरोना महामारीको कारणले विद्यालयहरू नखुलेको अवस्था र सामुदायिक विद्यालयहरूमा अब प्रविधिको अभाव जस्तो मोबाइलका कुरा होइन अहिले नेटको समस्या इत्यादिले गर्दा दिनपर्ने शिक्षाको अधिकार सुनिश्चित गर्न असाध्यै गाह्रो भएको कुराहरू उठाउनु भयो र अर्को कुरो जस्तो राम्रा राम्रा खेतीयोग्य जमिनहरू होइन सुदीको फाँस माडीको इलाका भएको हुनाले धेरै कृषिको उत्पादन गर्न सकिने कुरामा उहाँले जोड दिनुभयो र वन क्षेत्रले ओगटेको त्यो क्षेत्र हुनाले बाघको आक्रमण बढी प्रकोप भएको हुनाले स्थानीय सरकारले त्यस पदतर्फ ध्यान बढी दिन भएको भन्ने कुराहरू जिम्मेवार निकायको तर्फबाट यो कुरा आएको थियो। विपदको कारणले गर्दाखेरि नदी तटीय क्षेत्रमा धेरै बस्तीहरू जोखिम भएको र बस्तीलाई नै अन्य खान परेको यिनले कुरा गर्दाखेरि अलिकता स्थानीय समुदायलाई व्यवहार अलिक बढी भएको भन्ने कुराहरूमा उहाँहरूले जोड दिनुभयो। कार्यक्रमले स्थानीय समुदायमा ल्याएको परिवर्तन र स्थानीय समुदायहरूले आफ्ना चाहिँ मागहरूलाई स्थानीय सरकारसम्म पुगेर स्पष्ट रूपमा राखिसकेपछि नीतिगत रूपमा ती समुदायका मागलाई सम्बोधन गर्न जिम्मेवार निकायले असाध्यै चासोका रूपमा लिएको र यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ भन्ने हिसाबको हामीले चाहिँ अनुगमनको क्रममा पाइयो।
हस् सर, यो जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। यति बेला हामीसँग कार्यक्रमको लागि तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। बराल सर नमस्ते।
हजुर नमस्कार। हजुर
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अब कोरोनाको कहर पनि छ, बाढी पहिरोको कहर पनि यति बेला छ, जिल्ला प्रशासन कार्यालय तनहुँले चाहिँ के गरिरहेको छ?
मनसुन सुरु भएदेखि चाहिँ तनहुँ चाहिँ बाढी पहिरोको चपेटामा पर्यो। असारको एक गते चाहिँ भएको बाढी पहिरोमा एकजना व्यक्तिको मृत्यु भएको थियो र केही घरहरू क्षति भएका थिए। असारको 16 र 17 गते भएको बाढी पहिरोले दुईजना व्यक्तिको मृत्यु भयो, एकजना व्यक्ति बेपत्ता हुनुभएको थियो है। अस्ति बाढी पहिरोले 3 व्यक्तिको चाहिँ मृत्यु भएको छ। थुप्रै घरहरू, अब यहाँ घरहरूको संख्या एकदमै यकिन भइसकेको छैन, भत्किएका छन्। गाई गोठहरू, भैँसी गोठहरू, अरू अन्य संरचनाहरू क्षति भएका छन्। भैँसी, बाख्रा, गाई, कुखुरा, माछा क्षति भएको छ, पुरेको छ। खोलाका किनारहरूमा, खास गरेर नदीका किनारहरूमा रहेका खेतीयोग्य जमिनहरू, लगाएको धान, पाकिराखेको चैत्र धानको पनि नष्ट भएको छ। प्राप्त विवरण अनुसार 25-30 घरहरू क्षति भएको विवरण आएको छ, अरू थप विवरण आउनु बाँकी पनि छन्। 14 व्यक्तिहरू घाइते भएर हामीले औषधि उपचार गर्न पठायौँ। एकजनामा 80 वृद्ध चाहिँ बेपत्ता हुनुभएको छ, बाढी पहिरो आइरहेको छ भनेर सूचना जारी गर्ने, उहाँलाई सतर्क गराउने काम पनि हामीले गरेका छौँ।
राहत र उद्धारका प्रयासहरू के कस्ता छन्?
राहतको कानुनले तोके अनुसार निर्देशिका जारी भएको छ, राहत मापदण्ड छ। खास गरेर संघीय सरकारबाट जिल्ला प्रशासन कार्यालयले व्यक्तिको मृत्यु भएको खण्डमा चाहिँ हामीले प्रति व्यक्ति 2,00,000 रुपियाँ दिन्छौँ। जसको घर भत्कियो त्यसलाई तत्काल व्यवस्थापनको निम्ति परिवार संख्या अनुसार 5 परिवार भयो भने 15,000, 5 बढी परिवार भएकोलाई 20,000 रुपियाँ नगद राहत दिने गरिएको छ। तिरपालहरू, कम्बलहरू यस्ता उपलब्ध गराएका छौँ। रेड क्रसहरूसँग समन्वय गरेर केही छ, स्थानीय तहसँग पनि समन्वय गरिरहेका छौँ। एउटा समस्या चाहिँ के भयो भने जहाँ जहाँ जोखिम हो भनेको मान्छे ठाउँहरूलाई, जनसमुदायलाई त्यहाँ जोखिमको स्थानमा नबसिदिनुहोस् भनेका थियौँ। कहीँ कहीँ मानिदिनु भयो, सैलोनी भयो, उहाँहरू स्कुलहरूमा सरिदिनु भएको छ। सामुदायिक भवनहरू, अब केही सेफ हाउसहरू पनि बनाउने अनि सुरक्षित स्थानहरूको पहिचान पनि गरेका थियौँ। अहिले हामीले के गरेका छौँ भने त्यो जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना निकाल्ने बित्तिकै जिल्ला प्रशासन कार्यालय पनि सूचना निकाल्छ अनि स्थानीय तह सबै ठाउँमा हामी सूचना प्रवाह गर्छौँ। स्थानीय प्रहरी युनिटहरू, हाम्रो अलि प्रहरी युनिटहरू छन्, तिनलाई चाहिँ त्यहाँ समुदायमा गएर अलिकति सजग गराउनु, प्रचार प्रसार गर्नु भनेर हामी त्यो काम चाहिँ हामीले एकदमै तदारुकता साथ गरेका छौँ। त्यसले पनि केही सजिलो त भएको छ, त्यति गर्दा गर्दै पनि अब केही दुर्घटनाहरू भए, केही समस्या पनि भएको छ।
हस्, यहाँलाई यो जानकारीको लागि धेरै धेरै धन्यवाद।
हुन्छ, धन्यवाद हजुर।
यति बेला हामीसँग कार्यक्रमको लागि तनहुँबाट पत्रकार प्रतीक्षा काफ्ले हुनुहुन्छ। प्रतीक्षाजी नमस्ते।
हजुर नमस्कार।
यहाँहरूसँगै इन्सेक्ट विभागको टोली त्यहाँ अनुगमनमा हुनुहुन्थ्यो तनहुँमा, के कुरा लाग्यो यहाँलाई?
इन्सेकबाट जुन अनुगमनको लागि भनेर गएका थियौँ, मानव अधिकारको क्षेत्रमा इन्सेकले गरेका स्वास्थ्य शिक्षाको जुन क्षेत्रमा कार्यक्रमहरू गरेको छ यो एकदमै प्रभावकारी देखियो। सर्वसाधारणहरू पनि आफ्नो अधिकार खोज्न भनौँ अथवा हामीले के सुविधा पाउँछौँ त भनेर स्थानीय सरकारहरूसँग प्रश्न गर्न सक्ने, अधिकार खोज्न सक्ने भइसक्नु भएको रहेछ होइन।
डाक्टर साहब, हामी यति बेला मानव अधिकार शिक्षा रेडियो कार्यक्रम जुन इन्सेकको यो कार्यक्रम हो यो कार्यक्रममा छौँ, यहाँलाई स्वागत छ। तनहुँमा COVID-19 पारेको असर, अस्पतालले गरेको व्यवस्थापन के छ सर?
लकडाउन भन्दा अगाडिको स्टेजमा पनि तनहुँमा केस जुन गतिमा फैलिएको थियो अहिले हेर्दाखेरि पोजिटिभ रेट चाहिँ केही मात्रामा घटे जस्तो देखिन्छ, तर त्यो हाराहारी भनेको 30-50% त्यही इन्फेक्टिभिटी रेट चाहिँ त्यही अवस्थाको छ। अहिले पनि लकडाउन कन्टिन्यू छ, दैनिक जस्तो 30-50% जति बिरामीहरू हाम्रोमा एन्टिजेन टेस्ट वा अन्य टेस्ट आउनुहुन्छ उहाँहरू पोजिटिभ नै देखिएको छ। यदि भन्दै गर्दा सक्रिय संक्रमितको संख्या 5 झरिसकेको छ, बिस्तारै बजारहरू पनि अलिकति समय बढी दिएर पहिलाभन्दा अलिक खुल्दै गइरहेको र फोहोर दोहोर बढी हुँदाखेरि जोखिम चाहिँ कायमै छ भन्नुपर्छ। अस्पतालमा पनि मलाई एक हप्ता दिन अगाडि बिरामीको संख्या घटेर जम्मा 7 हुनुभएको थियो भने आज फेरि त्यो संख्या बिस्तारै बढ्दै गइरहेको छ। 13 हामीसँग बिरामी हुनुहुन्छ, आइसियुमा उपचारत 1 हुनुहुन्छ।
जति बिरामी हुनुहुन्छ उहाँहरूको उपचारमा तपाईँ फ्रन्ट लाइनमा बसेर काम गर्नेहरूले चाहिँ कसरी पुर्याइरहनु भएको छ, कसरी खटिरहनु भएको छ, के छ?
पहिला एकदमै बेड प्याक हुन्थ्यो, अलिकति गाह्रो पनि थियो। अहिले बिरामीहरू संख्या यो चाहिँ 13 भने एकदमै कम भन्छु मैले, भनेको यसको हामीले लोड चाहिँ अहिले घटेको मान्नुपर्छ। यसो गर्दै गर्दाखेरि हाम्रो स्टाफहरू हामीले 12 ड्युटी सिफ्ट गर्छौँ र प्रत्येक बिरामीहरू हाम्रो 4 र उहाँहरूलाई एन्टिजेन टेस्टको लागि बोलाउँछौँ। दैनिक हामीले शनिबार समेत प्राय दिनहरूमा चाहिँ यो एन्टिजेन टेस्टहरू गरिराखेका छौँ र त्यहाँबाट भनौँ न सिरियस केसहरूलाई आइसोलेट गर्ने वा उहाँहरूलाई बेडमा भर्ना गर्ने र सिरियस केसहरू छैन भने घरको होम आइसोलेसनमा पठाउने अहिले पनि गरिरहेका छौँ। यद्यपि हाम्रो अस्पतालबाहेक अन्यबाट आएका केसहरूलाई पनि भनौँ न दिनौ जसो हामीले भर्ना गर्ने र यहाँ सन्चो भएका केसहरूलाई डिस्चार्ज गरिरहेकै छौँ। जनशक्तिको विषयमा अलिकति गाह्रो नै थियो र प्रदेश सरकारले यसमा हामीलाई यो कोरोना फोकस भनेर यसअघि केही जनशक्तिहरू पठाएको हुनाले अलिकति सहज महसुस चाहिँ भएको छ। यद्यपि उहाँहरूको म्याच चाहिँ अब असार मसन्तमा सकिने भएको हुनाले अब यसपछि फेरि केस बढेको खण्डमा र यो प्रदेश सरकारले यसमा डिसिजन नगर्दासम्म यसमा अब हेरौँ न भनौँ न यो असार मसन्तसम्ममा कस्तो स्थिति हुन्छ उहाँहरूलाई राख्ने नराख्ने प्रदेश सरकारले डिसाइड गर्छ। अहिलेसम्मलाई चाहिँ जनशक्तिको अवस्था अब हामीले धानेकै छौँ भन्नु पर्यो।
अब फेरि यसको त केही टुङ्गो नै छैन, कति बेला बढेको अवस्था हुन्छ कति बेला घटेको अवस्था हुन्छ।
केही समय चाहिँ हामीले संक्रमण घटेर ओह्रालो लाग्नुपर्ने हुन्छ, ओह्रालो लागेको स्थिति छैन, एज इट इज नै छ, स्थिर अवस्थामा छौँ भन्छु मैले। अब हामी त झन् संक्रमणको जोखिममै हुन्छौँ किनकि हाइवे हाम्रो धेरै जसो यसलाई तनाउलाई काटेर पार गर्छ र त्यहाँ चाहिँ मानिसको आवत जावत होइन नयाँ इन्फेक्सनका भएका मानिसहरू पनि आवत जावत गर्ने क्रम बढ्न सक्छ भोलिका दिनमा र यसले चाहिँ हामी उच्च जोखिममै हुने हुन्छौँ जति बेला पनि। यद्यपि अहिले चाहिँ हामीलाई अब अहिलेसम्म डेल्टा भेरिएन्टको रूपमा आएको थियो भने अब त्यसमा फेरि स्वरूप परिवर्तन भएर डेल्टा प्लस पनि आएको, डेल्टा प्लस चाहिँ अब झन् यसको संक्रमण दर एकदमै बढी छ, सिरियसनेस पनि बढी गराउँछ भन्ने कुराहरू आइरहेको छ।
अक्सिजन तयारी अवस्थामै राखिरहनु भएको छ होइन,
कोभिड महामारी आउँदाखेरि जम्मा 30 सिलिन्डर मात्र थियो र भनौँ न कोभिड वार्डमा 4 कन्सन्ट्रेटर मात्र 5 LPM अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटरहरू थियो। अहिले हामीसँग अक्सिजन प्लान्ट पनि अन्तिम स्टेजमा गएको छ, भन्सार आज छुट्यो भने भोलि आइपुग्छ यहाँ। अहिले हामीसँग 110 सिलिन्डरहरू छन् र दैनिक जस्तो हामीले सिलिन्डरहरू भर्नको लागि पोखरा पठाउँछौँ, अहिलेसम्म भनौँ कुनै दुःख पाइएको छैन।
हस् डाक्टर साहब, यो जानकारीका लागि धेरै धेरै धन्यवाद छ।
कोरोना भाइरस COVID-19 बारेमा जान्नै पर्ने 5 कुराहरू।
COVID-19 भनेको के हो?
COVID-19 नयाँ कोरोना भाइरसबाट हुने एक रोग हो। यो रोग मानिसमा पहिला कहिले देखा परेको थिएन। कोरोना भाइरस भाइरसहरूको एक ठुलो परिवार हो जुन जनावर र मानिस दुवैमा पाइन्छ।
COVID-19 लक्षणहरू के के हो?
धेरै जसो मानिसहरूमा COVID-19 हल्का लक्षणहरू देखा पर्दछ, जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने। केही मानिसहरूमा निमोनिया वा श्वास फेर्न गाह्रो हुने जस्ता अलिक गम्भीर समस्याहरू पनि हुन सक्छ। केही अवस्थाहरूमा संक्रमणको कारणले मृत्यु पनि हुन सक्दछ।
COVID-19 कसरी फैलिन्छ?
COVID-19 संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क भएमा यो संक्रमण सजिलै सर्न सक्छ। COVID-19 संक्रमण भएको व्यक्तिले खोक्दा वा हाछिम गर्दा थुकको साना कणहरू बाहिर निस्कन्छन् र नजिकै भएको मानिसले श्वास लिँदा सो भाइरस उसको शरीरभित्र प्रवेश गर्दछ।
कोभिड 19 को संक्रमणबाट को बढी जोखिममा छ?
कोभिड 19 ले मानिसमा पार्ने प्रभावका बारेमा अझ थप जान्न आवश्यक छ। ज्येष्ठ नागरिक तथा अन्य स्वास्थ्य समस्या, मधुमेह र मुटु रोग भएका व्यक्तिहरू यो रोगका कारण गम्भीर बिरामी हुन सक्छन्।
कोभिड 19 को उपचार के हो?
हालसम्म कोभिड 19 को कुनै पनि उपचार उपलब्ध छैन, तर बिरामीमा देखा परेका लक्षणहरूको आधारमा उपचार गर्न सकिन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
अब यहाँनिर मानवाधिकार समाचार। यस वर्षको मानवाधिकारतर्फ भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार 2077 अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पुरस्कृत भएको छ। नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा काठमाडौँमा आयोजित एक समारोहमा इन्सेकलाई 1,00,000 रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको हो। बालोटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले 1,00,000 रुपैयाँ नगद र ताम्रपत्र सहित पुरस्कृत गर्नुभएको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिनुभयो।
संस्थागत हिसाबले मानव अधिकारको क्षेत्रमा खास गरी मानव अधिकार भित्र जातीय भेदभाव तथा छुवाछुत उन्मूलन अर्थात दलितको हित, दलितको अधिकार, यसलाई मूल मुद्दा बनाउने, पैरवी गर्ने, जागरण चलाउने, चेतना अभिवृद्धि गर्ने यी सब मामलामा जसरी इन्सेकले प्रारम्भदेखि नै जसरी भूमिका निर्वाह गर्यो, जसरी यसको अगुवाई गर्यो, हामीले अगाडि सारेका सार्वजनिक स्थलको उपभोग, देशका विभिन्न भागका आन्दोलनहरूमा इन्सेकको तर्फबाट हर हिसाबले सहभागिताको कुरा मात्र, त्यसका निम्ति चाहिँ तपाईँको पुरै अभियानमा अभियन्ताका हिसाबले संस्थागत पहलका दिन हुँदै आयो। हेर्नुहोस्, प्रकाशनका कामहरूमा अनेक प्रकाशन, मानव मर्यादाका गीतहरू गीती एल्बमै छ, पुस्तकहरू पुस्तिकाहरू छन्, 1993 वर्ष पुस्तकमा जातीय छुवाछुत उल्लेख्य छ, पोस्टरदेखि लिएर अनेकन अनेकन चिजमा प्रचार प्रकाशन प्रसार प्रकाशन ऐक्यबद्धता संलग्नता यावत मामलामा मानव अधिकारको मूल विषय, एउटा मुख्य विषय भनेको दलित अधिकार हो है भन्ने चिजलाई स्थापित गर्नका निम्ति जसरी योगदान पुर्याए निषेकले, त्यो धेरै महत्वपूर्ण छ। नेपालको दलित मुक्ति आन्दोलनका निम्ति, समानताको यो अभियानका निम्ति धेरै ठुलो योगदान छ र यो योगदानका हिसाबले नै अहिले नेपाल सरकारले भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट इन्सेकलाई सम्मानित गरेको हो। यति बेला मैले सम्झन्छु तत्कालीन अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुशील प्याकुरेल लगायत उहाँको नेतृत्वमा भएको सम्पूर्ण यो इन्सेक परिवार, त्यसपछि धेरै नेतृत्व परिवार आउनुभयो, अहिले पछिल्लो बेलामा डाक्टर इन्दिरा, तपाईँहरू सबै तपाईँहरू चाहिँ धन्यवादका पात्र हुनुहुन्छ। मैले तपाईँ सिङ्गो इन्सेक परिवारलाई सम्मानपूर्वक अहिले सम्झन चाहन्छु र यस हिसाबले यो मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट सरकारले इन्सेकलाई सम्मान गरेको हो। आउने समयमा यसबाट म के अपेक्षा गर्छु भने, अहिले विषय टुङ्गिसकेका छैन, त्यो त व्यवस्था परिवर्तन भएन हो, अब अहिले पनि समस्याहरू छैन छैन, यो हामीले संविधानमा लेखाउनलाई, कानुन बनाउनका निम्ति, यति गर्नका निम्ति हामीले लडाई लडौँ 70 वर्ष, अब त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न गराउनका निम्ति कति वर्ष हामीले अभियान चलाउनु पर्ने, लड्नु पर्ने हो, त्यसका निम्ति हामी अनवरत रूपमा यो अभियानमा लाग्नु पर्ने हुन्छ। यो अभियानमा इन्सेक अझै अहिलेको परिस्थिति अनुसारले साथमा रहेर यो अभियानलाई मूल विषय बनाएर निरन्तर इन्सेकले यो अभियानलाई अगाडि बढाउने अपेक्षा मेरो छ।
भगत सर्वजित स्मृति प्रतिष्ठान नेपालको संस्थापक अध्यक्ष विश्वकर्माले उहाँको सम्मानमा सरकारले हुलाक टिकट प्रकाशन गरेको बताउनुभयो। दलित जागरणका लागि राणा शासनकालमै आन्दोलनमा होमिएका समाजका अगुवा व्यक्ति भगत सर्वजितको नाममा 2072 यो पुरस्कार स्थापना गरिएको थियो। भारतमा गएर वेदपुराणको अध्ययन गरेका सर्वजित विश्वकर्माले राणा शासनकै बेला बागलुङमा दलित आन्दोलन गर्नुभएको थियो। दलित जागरणका लागि काम गर्ने 3 जनालाई सरकारले वर्षेनी यो पुरस्कार वितरण गर्दै आएको छ। भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट दलित मुक्ति आन्दोलनको क्षेत्रतर्फ बैतडीका पूरण सिंह दयाल, मानवाधिकार क्षेत्रतर्फ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र शिप कला शिक्षा साहित्य संस्कृति लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रतर्फ जागरण मीडिया सेन्टर पुरस्कृत भएका हुन्। वैशाख 5 गते घोषणा गरिएको पुरस्कार शुक्रबार प्रदान गरिएको हो। अनौपचारिक क्षेत्र सेवा केन्द्रले जातीय विभेद अन्त्यका लागि स्थापनाकालदेखि नै जनजागरणका विभिन्न कार्यक्रम गर्दै आएको छ। पुरस्कार लिएपछि इन्सेकका अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले इन्सेकले आफ्नो स्थापनाकालदेखि नै दलित अधिकारका क्षेत्रमा योगदान गर्दै आएको बताउनुभयो। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।